आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रभु येशु ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी पहिलो समुएल 3 र 4 अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौ। 3 अध्यायमा हामी मुख्य विषयको रूपमा देख्नेछौ समुएलको बोलाव। हामीले अघिल्लो दिनमा देखिसकेका छौ कि समुएल हन्नाको प्रार्थनाको परिणाम स्वरूप परमेश्वरले दिनुभएको थियो, तर बच्चाको निम्ति हन्नाले प्रार्थना गर्दा केही भाकल गरेकी थिइन्। यदि परमेश्वरले बच्चा दिनुभए त्यो बच्चा परमप्रभुलाई अर्पण गरिदिनेछिन्, अनि उहाँले तिनलाई समुएल दिनुभयो र तिनले उसलाई मन्दिरमा आफ्नो भाकल अनुसार अर्पण गरिदिन्। अहिले समुएल मन्दिरमा थिए र उहाँ उसलाई बोलाउनुहुन्छ। पहिलो समुएल 3 अध्यायको 1 पदमा भनिएको छ, अब बालक समुएल अहिलेको अधीनमा परमप्रभुको सेवा गर्दथे। त्यस बेला परमप्रभुको वचन विरलै सुनिन्थ्यो अनि दर्शन पनि उस्तो दिँदैनथ्यो। यहाँ उल्लेखित बालक शब्दको बारेमा म केही कुरा भन्न चाहन्छु। समुएल सानो बालक थिएनन्। इतिहासकार जोसेफस भन्छन् कि तिनी 12 वर्षका थिए। अहिले समुएल एलीको अधीनमा परमप्रभुको सेवा गर्दथे। 4 वर्ष बालक पवित्र वासस्थानमा परमप्रभुलाई सेवा गरिरहेको हुँदैनथे। अनि दोस्रो खण्डमा भनिएको छ, त्यस बेला परमप्रभुको वचन विरलै सुनिन्थ्यो, दर्शन पनि उस्तो दिँदैनथ्यो। परमेश्वर यस विशेष बेलामा आफैलाई प्रकट गरिरहनु भएको थिएन। उहाँ चाल सार्न आरम्भ गरिरहनु भएको छ जब उहाँले समुएललाई अगमवक्ता बन्नलाई बोलाउनुहुन्छ। परमेश्वर न्यायकर्ता र पुजारीको प्रयोग गर्ने कामबाट सरिरहनु भएको छ। अगमवक्ता राजाको निम्ति वक्ता बन्दछन्। हामित्र सरकारको प्रकार परिवर्तन गरिरहनु भएको छ। न्यायकर्ताहरूको अवधि पूरा भयो र अब कति पनि उहाँ पुजारीद्वारा आफ्नो कार्य गर्नुहुने छैन। उहाँ अहिले पुजारी अगमवक्तालाई खड़ा गरिरहनु भएको छ। समुएलले परमप्रभुको निम्ति सेवा गर्नेछन्, तर उसको कार्यभार सेवा अगमवक्ताको जस्तो हुनेछ। परमेश्वर सिधै राजासँग बोल्नुहुने छैन, तर अगमवक्ताद्वारा मात्र बोल्नुहुनेछ। अनि दुई र तीन पदमा भनिएको छ, एक रात एली आफ्नो नियमित ठाउँमा पल्टिरहेका थिए। एलीका आँखा धमिला भइसकेका थिए र तिनले राम्ररी देख्न सक्दैनथ्यो। समुएल चाहिँ परमेश्वरको सन्दुक भएको परमप्रभुको मन्दिरमा सुतिरहेका थिए। परमेश्वरको बत्ती निभेको थिएन। भेट हुने पाल वा पवित्र वासस्थानमा बत्तीको रेखदेख गर्ने काम पुजारीको कर्तव्य थियो र तिनीहरूले त्यसमा तेल लगाउनु पर्दथ्यो र यो देख्नु पर्दथ्यो कि बत्ती बलिरहेको छ या छैन। एली वृद्ध भइसकेका थिए, उसको आँखा धमिला भइसकेका थिए र बत्ती निम्न लागेको थियो। तार पाँच पदमा भनिएको छ, तब परमप्रभुले समुएललाई बोलाउनु भयो। समुएलले जवाब दिए, म यही छु। अनि दगुरेर एली कहाँ गएर तिनले भने, तपाईँले मलाई बोलाउनु भयो, म यहाँ छु। तर एलीले भने, अह मैले तलाई बोलाइन, जा गएर सुत। तब तिनी गएर सुते। एलीले सोचे कि समुएलले सपना देखिरहेका थिए र आफ्नो विस्तारमा गएर सुत्नलाई भने। छ पदमा भनिएको छ, परमप्रभुले फेरि समुएललाई बोलाउनु भयो अनि तिनी उठेर एली कहाँ गए र तिनले भने, म यहाँ छु, तपाईँले मलाई बोलाउनु भयो। एलीले भने, मेरो छोरो, मैले तलाई बोलाएन, जा गएर सुत। मित्र, हामीले यो कुराको ध्यान दिन आवश्यक छ कि परमेश्वरको समुएललाई पहिलो दुई बोलावट उद्धारको निम्ति बोलावट थियो। सात पदमा भनिएको छ, अब समुएलले अझसम्म परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुको वचन तिनलाई प्रकट गरिएको थिएन। समुएलले परमेश्वरलाई जान्दैनथे र चिन्दैनथे व्यक्तिगत रूपमा। परमेश्वरले उसलाई उद्धारको निम्ति बोलाइरहनु भएको छ। मित्र, उत्तरदायित्वको उमेर कति वर्षको उमेर हो? यो जतिसुकै होस्, समुएल त्यस उत्तरदायित्वको उमेरमा पुगिसकेका थिए। त्यसकारण त परमेश्वर त्यसको निम्ति बोलाइरहनु भएको छ। गन्तीको पुस्तकमा कुनै व्यक्ति 20 वर्ष नपुगिन्जेलसम्म युद्धमा जान सक्दैनथे, अनि लेबीहरूले आफ्नो सेवा 25 वर्ष नपुगिन्जेलसम्म आरम्भ गर्दैनथे, अनि पुजारीहरू 30 वर्षको उमेरमा सेवा गर्न आरम्भ गर्थे। जब अविश्वासको कारण इसरायलीहरू पथभ्रष्ट भएर उजाड स्थानमा भौतारिरहेको बेला खालि 20 वर्षको उमेरदेखि मुनिकाहरूलाई मात्र जीवित रहन र प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न अनुमति दिइयो। मलाई यस बेला ठिक वा सही समुएलको उमेरको बारेमा केही थाहा छैन, तर हामी यो निश्चय नै अनुमान गर्न सक्छौ कि तिनी भर्खरै हिँड्न सिक्ने बालक थिएनन्। अमित्र, प्रश्न सधैँ उठ्ने गर्दछ कि के परमेश्वरले समुएललाई 5, 6, 7, वा 50 पल्ट बोलाउनु हुने थियो? म विश्वास गर्छु कि त्यहाँ उद्धार पाउने समय छ। यो यसरी व्यक्त गरिएको छ जुन एक अज्ञात लेखकले अंग्रेजीमा कविताको रूपमा लेखेका थिए। त्यहाँ एक समय छ, म जान्दिन त्यो कहिले हो। त्यहाँ एक स्थान छ, म जान्दिन त्यो कहाँ हो। तर जुनले निश्चय नै मानिसको भाग्यलाई या त स्वर्गतिर या निराशातिर डोर्याउँदछ। मानिस कहिलेसम्म निरन्तर आफ्नो पापमै डुबिरहन सक्छ? कतिसम्म? परमेश्वरले कहिलेसम्म धीरज गर्नुहुन्छ? कहाँ चाहिँ आशाको अन्त हुन्छ र कहाँ निराशाको कैदहरू आरम्भ हुन्छ? तर ती जटिल प्रश्नको उत्तर यो हो, तिमीहरू जो परमेश्वरबाट टाढा भौतारी जानेहरू हो, आज उहाँले तिमीलाई प्रस्ताव गर्न बोलाइरहनु भएको छ। जब उहाँको आवाज सुन्छौ, तिमीहरूको हृदयलाई कठोर नपार। यो स्पष्ट छ कि त्यहाँ त्यो दिन आउनेछ जबकि कोही पनि परमेश्वर कहाँ फर्की आउन सक्ने छैन। जब हेर्मन गोइरिङलाई उसको अदालती जाँच पड़तालको समयमा कैदमा राखिएका थिए, पछिबाट तिनलाई मृत्युदण्ड दिएका थिए, कैद खानको पादरीले या पास्टरले तिनीसँग लामो समयसम्म अन्तर्वार्ता गरे। पास्टरले उसलाई परमेश्वरलाई भेट गर्नलाई अझै स्वयंलाई तयारीको आवश्यकताको जोड़ दिए। कुराकानीको सिलसिलामा गोइरिङले केही निश्चित बाइबल सत्यताहरूको हँसी मजा उडाए र ख्रिष्ट पापीहरूको निम्ति मर्नुभएको थियो भन्ने तथ्यको ग्रहण गर्न अस्वीकार गरे, इन्कार गरे। तिनले हट भएर जानबुझमा त्यसको इन्कार गरिरहे। तिनको अन्तिम शब्दहरूको भाव थियो, मृत्यु त मृत्यु नै हो। जब पास्टरले उसलाई आफ्नो सानी छोरीद्वारा भनिएको उसलाई स्वर्गीयमा भेट्ने तिनको आशाको याद दिलायो, तब उसले उत्तर दिए, मेरो सानी छोरी आफ्नै तरिकामा विश्वास गर्छिन् र म आफ्नै तरिकामा विश्वास गर्छु। बस, पास्टर अति नै निरुत्साह भए। जब तिनले त्यहाँबाट आफ्नो बाटोतिर लागे, एक घण्टापछि पास्टरले हर्मन गोइरिङले आत्महत्या गरेको कुरा सुने। मित्र, परमेश्वरले यस मानिसलाई प्रस्ताव गर्न बोलाउनु भयो, तर तिनले इन्कार गरे, अस्वीकार गरे। परमेश्वरले धेरै पल्ट बोलाउन सक्नुहुन्छ, तर त्यहाँ निश्चय नै एक दिन आउनेछ जब ढिट मानिसको हृदय कठोर हुनेछ। हितोपदेश 29 अध्यायको एक पदले भन्छ, धेरै सुधारले पनि हट्टी बानी नछोड्ने मानिस सम्हाल्न नसकिने गरी एकासी नाश हुन्छ। अहिले म यो कुरामा विश्वास गर्दिन कि तपाईले कुनै त्यस्तो पाप गर्नुभएको छ वा कुनै त्यस्तो पाप छ जुनको क्षमा हुँदैन। उहाँले जति महान पापलाई पनि क्षमा दिन सक्नुहुन्छ। संसारमा कुनै त्यस्तो पाप छैन जुन उहाँले क्षमा गर्न सक्नुहुन्न। मित्र, म तपाईँको स्थितिको जान्दिन, तर यदि तपाईँ पनि आफैलाई पापीको रूपमा सम्झनुहुन्छ, पापको बोझ तपाईँमाथि र तपाईँको विवेकमाथि गरौं भारी झैं थिचेको छ भने उहाँ कहाँ आउनुहोस्। उहाँले तपाईँको पापको बोझलाई हटाइकन क्षमा दिनुहुनेछ। तपाईँको हृदयमा शान्ति र आनन्दले भरिदिनुहुनेछ। त्योभन्दा धेरै गरेर उहाँले तपाईँलाई आफ्नो सन्तानको रूपमा ग्रहण गरेर अनन्त जीवन दिनुहुनेछ। हामीले देख्यौं कि परमेश्वरले समूहलाई बोलाउनुभयो, अनि म विश्वास गर्छु कि यो उसको उद्धारको निम्ति बोलावट हो, किनकि उसले परमेश्वरलाई चिनेका थिएनन्। भनी पद सातमा पढ्छौं, यद्यपि तिनी मन्दिरमा सानैदेखि थिए। यसबाट हामी यो कुरा पनि सिक्छौं कि ख्रिस्टियन भएर चर्चमा गएर मण्डलीमा गएर अन्य धार्मिक कृत्यहरूमा भाग लिएर हामीले उद्धार पाउन सक्दैनौं, तर उहाँलाई व्यक्तिगत रूपमा चिनेर र ग्रहण गरेर मात्र उद्धार पाउँछौ। आठदेखि दश पदमा भनिएको छ, परमप्रभुले तिनलाई तेस्रो पल्ट बोलाउनुभयो र एली कहाँ गएर तिनले भने, म यहाँ छु, तपाईँले मलाई बोलाउनु भएको हो। तब परमप्रभुले यस बालकलाई बोलाइरहनु भएको रहेछ भनी एलीले बुझ्यो। उनले समूहलाई भने, ढल्की बस, र यदि उहाँले फेरि बोलाउनु भयो भने यसो भन्नु, परमप्रभु भन्नुहोस्, तपाईँको दास सुन्दैछु। तब समूहले गएर आफ्नो ठाउँमा ढल्किए। तब परमप्रभु त्यहाँ आएर उभिनुभयो र अघि जस्तै बोलाउनु भयो, समूहले 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 जवाब दिए, भन्नुहोस्, तपाईँको दास सुन्दैछु। यो पदले समूहलाई तेस्रो र चौथो बोलावट भएको कुराको उल्लेख गर्दछ, अनि यो चाहिँ सेवाको निम्ति बोलावट हो। एघार र बाह्र पदमा भनिएको छ, अनि परमप्रभुले समूहलाई भन्नुभयो, हेर, म इसरायलमा चाँडै केही गर्नेछु र त्यसले गर्दा सुन्नेहरू सबैका कान झन्किनेछ। जब त्यो दिन आउनेछ तब मैले एली र त्यसका परिवारको विरूद्धमा भनेको हरेक कुरा शुरूदेखि आखिर समय म पूरा गर्नेछु। मित्र, जब परमेश्वरले जे कुरा भन्नुहुन्छ उहाँले त्यो निश्चय नै गर्नुहुनेछ। यदि परमेश्वरले केही कुरा हुन गइरहेको छ भन्नुभयो भने त्यो त्यही हुनेछ। यहाँ परमेश्वर समूहलाई भन्नुहुन्छ कि एलीको परिवारको विरूद्धमा आफ्नो चाल चल्न आरम्भ गरिरहेको छ। मित्र, यो केटा समूहल अन्तसम्म एलीको निष्ठावान पात्र बने। तिनले उसलाई बर्बाद गर्न प्रयत्न गरेनन्। समूहल एली कहाँ गए र परमेश्वरले भन्नुभएको प्रत्येक कुरा बताइदिए। म यो कुरा भन्न चाहन्छु, यदि तपाईँ परमेश्वरको सेवामा आज हुनुहुन्छ भने कोही व्यक्तिको अगुवाई मुनि नेतृत्व मुनि सेवा गरिरहनु भएको छ, त्यस अगुवाप्रति निष्ठावान बन्नुहोस्। मलाई यो नभन्नुहोस् कि तपाईँ ख्रिस्टप्रति निष्ठावान बन्न सक्नुहुन्छ र उही समयमा परमेश्वरको जनप्रति अनिष्ठावान जो तपाईँभन्दा माथिका छन्। ओ मित्र, आज हामीलाई कति धेरै निष्ठताको आवश्यक छ। एक्काइस पदमा भनिएको छ, परमप्रभु सिलोमा देखा पर्दै रहनुभयो र त्यहाँ उहाँले आफ्नो वचनद्वारा आफूलाई समूहल कहाँ प्रकट गर्नुभयो। यसपछि हामी पहिलो समूहल चार अध्यायबाट पनि अध्ययन गर्नेछौ। यहाँ हामी विशेष गरी मुख्य विषयको रूपमा देख्नेछौ एली र तिनका छोराहरूमाथि परमेश्वरको दण्ड इन्साफ पूरा भयो। सबभन्दा पहिले हामी देख्नेछौ कि यहाँ इसरायलीहरू समूहलाई नसोधी पलिस्तीहरूको विरूद्धमा युद्ध गर्न गए, जुनको परिणाम स्वरूप पराजितको हारको सामना गर्नु पर्यो। त्यसपछि तिनीहरूले करारको सन्दुक युद्धमा ल्याए, यो सोच्दै कि यसको उपस्थितिले तिनीहरूलाई युद्धमा विजय दिलाउनेछ। यसले अन्य जाति प्रतिमा पूजक मानिसहरूको अन्धविश्वासको प्रकट गर्दछ, जसले सोच्दैथे कि यसमा केही सद्गुण छ। हामी देख्छौ कि सन्दुकलाई जब्त गरियो र एलीका दुई छोराहरूलाई मारिए र त्यो खबर सुनेर एली पनि तुरन्तै मरे। त सबभन्दा पहिले देख्नेछौ पलिस्तीले सन्दुकलाई कब्जा गरे। यो अध्याय वास्तवमा अन्धकारको अध्याय हो। हामी यस विशेष समयमा इसरायलको आत्मिक अवस्थाको देख्छौ, अनि परमेश्वरले त्यो कुराको पूरा गर्न गइरहनु भएको छ जुन उहाँले एलीको घरानाको विरूद्धमा गर्नेछु भनी भन्नुभएको थियो। पहिलो समूहल चार अध्याय एकदेखि तीन पदमा भनिएको छ, अनि समूहलको वचन इसरायल भरि नै आयो। यतिखेर इसरायलीहरू पलिस्तीहरूसित युद्ध गर्नलाई अघि बढे। इसरायलीहरूले एबेन एजेरमा र पलिस्तीहरूले अपेकमा छाउनी हाले। पलिस्तीहरूले इसरायलको सामुने आफ्ना पंक्ति बाँधे र जब तिनीहरूका बीचमा लड़ाई भयो तब इसरायलीहरू पलिस्तीहरूद्वारा पराजित भए, अनि तिनीहरूका 4,000 मानिसहरू रणभूमिमा मारिए। तीन पदमा सेना छाउनीमा फर्केर आएपछि इसरायलका धर्मगुरूहरूले सोधे, आज परमप्रभुले हामीलाई किन पलिस्तीहरूद्वारा पराजित गराउनुभयो? उहाँ हामीसँग जाउन् र हामीलाई हाम्रा शत्रुहरूको हातबाट मुक्त गराउन् भनेर हामी परमप्रभुको करारको सन्दुक सिलोबाट ल्याऊ। शास्त्रको यो खण्डले हामीलाई इसरायलको अन्धविश्वासको प्रकाशको दिन्छ र यो कुराको हामीलाई प्रकट गरिदिन्छ कि तिनीहरू परमेश्वरबाट कति धेरै टाढा भौतारी गएका थिए। यसले हामीलाई यो देखाउँछ कि तिनीहरूको स्वार्थपन र आत्मनिर्भरता कति कठोर छ। परमेश्वरको दिशा निर्देशनको खोजी नगरिकन तिनीहरू पलिस्तीहरूको विरूद्धमा युद्ध गर्न जान्छन्। अब त्यहाँ के हुनेछ? तिनीहरू पराजित भए, के कमी भइरहेको छ? तिनीहरू सोच्दछन् कि सम्भवत तिनीहरूले आफैसित सन्दुक लानु पर्ने थियो। तिनीहरूलाई सन्दुकको कथाको बारेमा केही कुरा थाहा थियो। जब यसलाई बोकेर इसरायलीहरू यर्दन नदी पार गर्न अघि बढे, तब पानी थामियो ताकि इसरायलीहरूले पार तर्न सकेथे। त्यसकारण तिनीहरूले करारको सन्दुक युद्धमा लिएर गए। तिनीहरूको सोचा यही थियो कि यसको उपस्थितिले तिनीहरूलाई विजय दिलाउनेछ। मेरो मित्र, यसले यी मानिसहरूको अन्धविश्वासको र तिनीहरू परमेश्वरबाट टाढा भौतारी गएको कुराको संकेत गर्दछ, किनकि तिनीहरूले सोचे यसमा केही सद्गुण रहेको थियो। मित्र, सद्गुण त्यस सन्दुकको बाकसमा थिएन, किनभने परमेश्वर त्यस बाकसमा हुनुहुन्न थियो। तपाईँ परमेश्वरलाई बाकसमा राख्न सक्नुहुन्न, बरु सद्गुण र शक्ति सामर्थ्य परमेश्वरको व्यक्ति र उपस्थितिमा थियो। मण्डली वा चर्चमा धेरै मानिसहरू अन्धविश्वासका छन्। तिनीहरू सोच्दछन् कि परमेश्वर त्यस बाकसमा थियो। तिनीहरू भन्छन् यस विधिमा हेरौं, यस बाकसमा सफल छ, यो विधिले हाम्रा समस्याहरूको समाधान गर्नेछ। धेरै मानिसहरू आज त्यस दिशामा चाल लिइरहेका छन्। मित्र, त्यो आत्मिक बन्ने कुरा होइन, बरियो अन्धविश्वासी बन्ने कुरा हो। यो कुरा हामीले याद राखौं। सद्गुण ख्रिष्टमा छ, सफलता चाहिँ हामी उहाँमा छौं या छैनौं त्यो कुराले तय गरिएको छ। त्यही नै महत्वपूर्ण कुरा हो। 4-5 पदमा भनिएको छ, यसकारण तिनीहरूले सिलोमा मानिसहरू पठाएर सर्वशक्तिमान परमप्रभु जो करूबहरूको बीचमा विराजमान हुनुहुन्छ उहाँको करारको सन्दुक तिनीहरूले ल्याए। एलीका दुई छोरा होप्नी र पिन्हास त्यहाँ सन्दुकको साथमा थिए। 5 पदमा, जब सन्दुक छौनीमा ल्याइयो तब सारा इसरायलीहरूले यति ठूलो स्वरले कराए कि पृथ्वीमा नै कामे। इसरायलीहरू युद्धमा गइरहेका छन्। तिनीहरूले करारको सन्दुकको लागि सिलोमा पठाए। होप्नी र पिन्हास जो बेइमानदार भ्रष्ट पतित खराब पुजारीहरू थिए त्यहाँ सन्दुकसँगै थिए। जब सन्दुकलाई छौनीमा ल्याइयो इसरायलीहरूसँग अति नै ठूलो रयाली छ। तिनीहरू सोच्दछन् कि यसो गरेर तिनीहरू आत्मिक भइरहेका छन्। जबकि तिनीहरू एक प्रकारको प्रतिमा पूजाको अनुसरण गरिरहेका थिए, तिनीहरू बाकसलाई पूजा गरिरहेका थिए, परमेश्वरलाई होइन। अनि मित्र, हाम्रो मण्डलीमा धार्मिक कृतिहरू र संस्कारहरूमा अहिले धेरै होशियार हौं। के हामी मण्डलीलाई पूजा वा आराधना गरिरहेका छौं? के हामी कुनै मानिसलाई आराधना वा पूजा गरिरहेका छौं? के हामी विधिको पूजा गरिरहेका छौं? के हामी विशेष स्थानलाई पूजा गरिरहेका छौं? या हामी वास्तवमा सत्य र जीवित परमेश्वरलाई आराधना गरिरहेका छौं? 6-8 पदमा भनिएको छ, पलिस्तीहरूले त्यो स्वर सुनेर सोधे, हिब्रूहरूको छौनीमा भएको त्यो ठूलो हल्ला के हो? परमप्रभुको सन्दुक छौनीमा आयो भने जब पलिस्तीहरूले थाहा पाए। 7 पदमा, तब उनीहरूले डराएर भने, देउता छौनीमा आएछन्, हामीलाई त सर्वनाश भयो, यस्तो त पहिले कहिले भएको थिएन, हामीमाथि हाय, यस्ता शक्तिशाली देउताहरूको शक्तिबाट कसले छुटाउन सक्नेछ? यी तीनै देउताहरू हुन् जसले मिस्रीहरूलाई विभिन्न महामारीद्वारा उजाड स्थानमा ध्वंस बनाए। पलिस्तीहरूले बुझ्दछन् कि करारको सन्दुक इसरायलहरूको छाउनीमा आएको छ। तिनीहरू डराए किनकि तिनीहरू भन्दछन् परमेश्वर छाउनीमा आएका छन्। तिनीहरूको निम्ति सन्दुक एक प्रतिमा थियो। यसले यो कुराको देखाउँछ कि पलिस्तीहरू दुवै अन्धविश्वासी र अनभिज्ञ छन्। यद्यपि तिनीहरूले उहाँको शक्ति सुने तापनि तिनीहरू निश्चय नै सत्य र जीवित परमेश्वरको बारेमा अनभिज्ञ थिए, अजान थिए। अगाडि हामी देख्छौ कि एली मर्छन् र परमेश्वरको महिमा इसरायलबाट हटिजान्छ। निम्न पदहरूमा हामी देख्छौ कि पलिस्तीहरू र इसरायलीहरू आपसमा युद्ध गर्छन् र इसरायल युद्धमा हार्छ। हामी देख्छौ कि धेरै इसरायलीहरू मारिन्दछ र परमेश्वरको सन्दुक कब्जा गरिन्दछ र एलीका छोराहरू होप्नी र पिन्हासलाई पनि मारिन्दछ। 12-13 पदमा भनिएको छ, त्यसै दिन रणभूमिबाट आफ्नो लुगा च्यातिएको एउटा बेन्यामिनी टाउको भोरी धुलाई धुलो लिएर सिलोमा दौड़ेर पुग्यो। त्यो आइपुग्दा एली बाटोको छेउमा आफ्नो आसनमा बसेर हेरिरहेका थिए, किनभने परमेश्वरको सन्दुकको कारण उनी साह्रै विचलित भएका थिए। समाचार लिएर त्यो मानिस शहरभित्र पस्यो र जब त्यसले जे भएको थियो सबै भन्यो तब पूर्ण शहर नै चित्कार गरे। परमेश्वरका प्रधान पुजारी वृद्ध एलीसँग परमेश्वरको कुराको निम्ति धेरै ख्याल र वास्ता थियो। यद्यपि तिनको जीवनमा छोराहरूलाई अनुशासन र रेखदेख गर्ने काममा केही त्रुटि असफल भए तापनि, अनि 14-16 पदमा भनिएको छ, जब एलीले त्यो सुने तब उनले भने, यो के को हल्ला खल्ला हो? त्यो मानिस हतार हतार एली कहाँ गयो। एली त्यस बेला 98 वर्ष पुगेका थिए र आँखा देख्दैनथे। तब त्यस मानिसलाई उनलाई भनियो, म लड़ाईबाट भर्खर आएको हुँ, आजै म रणभूमिबाट भागेर आएको छु। एलीले सोधे, हे मेरो छोरो, के भयो? जब इसरायलको भयानक पराजयको खबर शहरमा पुग्यो, ठूलो विलाप भएथ्यो। वृद्ध एली, जो त्यस बेला वृद्ध भएको कारणले आँख कमजोर थियो, यसको कारण सोध्दछन्। 17-18 पदमा भनिएको छ, त्यो समाचार ल्याउने मानिसले जवाब दियो, इसरायलीहरू पलिस्टीहरूको सामुबाट भागे, सेनामा ठूलो विनाश भएको छ, तपाईँका दुवै छोरा होप्नी र पिनहास मारिए र परमेश्वरको सन्दुक पनि खोसियो। परमेश्वरको सन्दुकको विषयमा सुन्ने बित्तिकै ढोकाको छेउमा भएको आसनबाट एली पछिल्लोतिर ढले र उनको घाँटी भाँचेर उनी मरे, किनभने उनी वृद्ध र ठूलो शरीर भएका मानिस थिए। उनी 40 वर्षसम्म इसरायलका अगुवा भएका थिए। यो मानिसले आफ्नो मनको धैर्यको रोक्छन् जब तिनलाई उसको छोराहरूको मृत्युको बारेमा खबर दियो। तर जब तिनले परमेश्वरको सन्दुक शत्रुद्वारा कब्जा गरियो भन्ने कुरा सुने, तब आसनबाट एली पछिल्लोतिर लोटे र तिनको मुन्टो भाँचियो र मरे। तिनी अति नै मोटो व्यक्ति थिए, सम्भव तिनलाई हार्ट अटेक भयो, हृदयघात भयो। यद्यपि तिनी कमजोरी आफ्ना बच्चाहरूलाई राम्ररी अनुशासनमा राख्न सक्ने व्यक्ति नभए तापनि म विश्वास गर्छु कि तिनी परमेश्वरका महान जन थिए।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98-4735-679-8470-35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।